فرمایا ولا تہینوا ولا تحزنوا وانتم الاعلون ان کنتم مؤمنین، تم نہ سستی کرو اور نہ غم کرو، تم ہی غالب رہو گے اگر تم ایماندار ہو. اگر تم زخمی ہوئے ہو تو تمہارے مخالف لوگ بھی تو ایسے ہی زخمی ہو چکے ہیں. ہم ان دنوں کو لوگوں کے درمیان عدلتے بدلتے رہتے ہیں. شکست احد اس لیے تھی کہ اللہ تعالیٰ ایمان والوں کو ظاہر کر دے اور تم میں سے بعض کو شہادت کا درجہ عطا فرمائے. اللہ تعالیٰ ظالموں سے محبت نہیں کرتا. یہ وجہ تھی کہ اللہ تعالیٰ ایمان والوں کو بالکل الگ کر دے اور کافروں کو مٹا دے. ام حسب تم ان تدخل الجنہ ولم یعلم اللہ الذین جاہدوا منکم ویعلم الصابرین، کیا تم یہ سمجھ بیٹھے ہو کہ تم جنت میں چلے جاؤ گے حالانکہ اب تک اللہ تعالیٰ نے یہ ظاہر نہیں کیا کہ تم میں سے جہاد کرنے والے کون ہیں اور صبر کرنے والے کون ہیں. جنگ سے پہلے تو تم شہادت کی تمنا میں تھے اور اب تم نے اپنی آنکھوں سے دیکھ لیا. یہ تھی آیت نمبر 139 سے 143. ان کا عنوان ہے جنت خواہشوں سے نہیں ملتی. اگر ملتی ہوتی نا تو کوئی جنت سے باہر نہ رہتا. آج جنت کی تمنا کرنے والے بہت ہیں لیکن جنت کے حسب شان کوشش کرنے والے کم ہیں. اللہ تعالیٰ نے ان آیات میں ہمیں یہی بتا دیا کہ جب ایک بندہ ایمان لاتا ہے نا تو اصل میں وہ اللہ کے لیے جینے اور مرنے کا اقرار کرتا ہے. جو لوگ اللہ کے لیے جینے اور مرنے کا اقرار کرتے ہیں نا اصل میں وہی مومن ہے. اور ایسے مومنوں کے لیے اللہ کے وعدے ہیں کہ ان کو دنیا میں بھی غالب کرے گا اور آخرت میں بھی جنت دے گا. لیکن وہ لوگ جو اس بنیاد سے نیچے اتر جاتے ہیں پھر ان کے لیے اللہ کے وعدے نہیں ہیں. پھر ایسے لوگوں کو دنیا میں بھی رسوائی ملے گی اور آخرت میں بھی رسوائی ملے گی. اور جب ایک بندہ اللہ کے راستے میں چلتا ہے تو دوسروں کی طرف سے اس کو پکڑا جاتا ہے اور یہ پکڑا جانا جو ہوتا ہے اگر اس وقت بندے کو جنت آنکھوں کے سامنے رہے تو کوئی بھی چیز اس کو بڑی نہیں لگتی. اللہ تعالیٰ ہمیں جنت کے راستے کی تمام رکاوٹوں کو دور کرنے والا بنا دے. پھر مزید کچھ واقعات غزوہ احد کے. وما محمد الا رسول، حضرت محمد صلی اللہ علیہ وسلم صرف رسول ہی ہیں. ان سے پہلے بہت سے رسول ہو چکے ہیں، کیا اگر ان کا انتقال ہو جائے یا یہ شہید ہو جائیں تو تم اسلام سے اپنی ایڑیوں کے بل پھر جاؤ گے؟ اور جو کوئی پھر جائے اپنی ایڑیوں پر تو ہرگز اللہ تعالیٰ کا کچھ نہ بگاڑ سکے گا، ان قریب اللہ تعالیٰ شکر گزاروں کو بدلا دے گا. بغیر اللہ تعالیٰ کے حکم کے کوئی جاندار نہیں مر سکتا، مقرر شدہ وقت لکھا ہوا ہے. دنیا کی چاہت والوں کو ہم کچھ دنیا بھی دے دیتے ہیں اور آخرت کا ثواب چاہنے والوں کو ہم وہ بھی دیں گے اور احسان ماننے والوں کو ہم بہت جلد نیک بدلہ دیں گے. بہت سے نبیوں کے ہم رکاب ہو کر بہت سے اللہ والے جہاد کر چکے ہیں. انہیں بھی اللہ کی راہ میں تکلیفیں پہنچی لیکن نہ تو انہوں نے ہمت ہاری، نہ سست رہے اور نہ دبے. اور اللہ تعالیٰ صبر کرنے والوں کو ہی چاہتا ہے. وما کان قولہم، اور وہ یہی کہتے رہے، کیا؟ قالوا ربنا اغفر لنا ذنوبنا واسرافنا في امرنا وثبت اقدامنا وانصرنا على القوم الكافرين. اے ہمارے پروردگار، ہمارے گناہوں کو بخش دے اور ہمارے کاموں میں جو بے جا زیادتی ہوئی ہے اسے بھی معاف فرما، اور ہمیں ثابت قدمی عطا فرما، اور ہمیں کافروں کی قوم پر مدد دے. اللہ نے انہیں دنیا کا ثواب بھی دیا اور آخرت کے ثواب کی خوبی بھی عطا فرمائی. اللہ تعالیٰ نیک لوگوں سے محبت کرتا ہے. یہ تھی آیت نمبر 144 سے 148. ان کا عنوان ہے اللہ کے نبی کو بھی موت آئے گی. یہ وہ نقطہ ہے کہ جس پہ آج امت کے کچھ طبقے کو شک ہے. آج ہمارے ہاں ایک تاثر ہے اور وہ کہہ کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کے بارے میں یہ کہنا یا سوچنا کہ وہ فوت ہو گئے یہ ان کی گستاخی ہے. تو پہلی بات ہے کہ اگر یہ گستاخی ہے تو یہ گستاخی تو نعوذ باللہ قرآن پاک نے کی. میں آپ کے شعور کے لیے آیتوں کا ٹکڑا دوبارہ پڑھوں گی. وما محمد الا رسول قد خلت من قبله الرسل افإن مات او قتل انقلبتم على اعقابكم، کہ محمد صلی اللہ علیہ وسلم اور کچھ نہیں سوائے ایک رسول کے، ان سے پہلے بھی رسول گزرے، کیا وہ مر جائیں؟ یہ ماتا کا لفظ بتا رہا کہ اللہ کے نبی کو موت آئے گی. اور یہ آیتیں کب نازل ہوئیں؟ جب احد کے میدان میں یہ افواہ پھیل گئی کہ اللہ کے نبی صلی اللہ علیہ وسلم انتقال کر گئے. اصل میں مصعب بن عمیر رضی اللہ عنہ کی شہادت ہوئی تھی جو اللہ کے نبی صلی اللہ علیہ وسلم سے بہت مشابہت رکھتے تھے، تو ان کو دیکھ کر خبر پھیل گئی کہ اللہ کے نبی فوت ہوئے. اس سے ایک بھگدڑ مچ گئی. لیکن ان آیات کے نازل ہونے کے بعد حقیقت میں اللہ کے نبی صلی اللہ علیہ وسلم جب دنیا سے گئے تو اس وقت غم کی وجہ سے حضرت عمر رضی اللہ تعالیٰ عنہ نے یہ سوچ لیا کہ اگر کوئی یہ کہے گا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم فوت ہو گئے تو عمر اس کی گردن کاٹ دے گا. اس وقت پھر ممبر پہ کھڑے ہو کے حضرت ابو بکر صدیق رضی اللہ عنہ نے یہی آیت تلاوت کی تھی کہ عمر ہوش کرو، اللہ تو پہلے سے کہہ چکا کہ اللہ کے نبی کو موت آ سکتی ہے، اور من کان یعبد اللہ فان اللہ حی لا یموت. تو بہرحال اس حکم سے ہمیں یہ پتہ چل گیا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم اپنے حصے کا کام کر کے دنیا سے گئے، اور اب اگر کوئی شخص اسی نقش قدم پہ چلنا چاہتا ہے تو وہ اپنی زندگی کو بھی اسی میں کھپا دے جو اللہ کے نبی کا کام تھا. یا ایھا الذین آمنوا ان تطیعوا الذین کفروا یردوکم علی اعقابکم فتنقلبوا خاسرین. بار بار دیکھیے کہ مضمون آ رہا ہے اگر ہم شعور سے ان آیتوں کو سنیں. اے ایمان والو، اگر تم کافروں کی باتیں مانو گے تو وہ تمہیں تمہاری ایڑیوں کے بل پلٹا دیں گے، یعنی تمہیں مرتد بنا دیں گے، پھر تم نامراد ہو جاؤ گے. بل اللہ مولاکم، بلکہ اللہ ہی تمہارا مولا ہے اور وہی بہترین مددگار ہے. ہم ان قریب کافروں کے دلوں میں روب ڈال دیں گے، اس وجہ سے کہ یہ اللہ تعالیٰ کے ساتھ ان چیزوں کو شریک کرتے ہیں جن کی کوئی دلیل اللہ تعالیٰ نے نہیں اتاری. ان کا ٹھکانہ جہنم ہے اور ان ظالموں کی بری جگہ ہے. وَلَقَدْ صَدَقَكُمُ اللَّهُ وَعَدَهُ، اللہ تعالیٰ نے تم سے اپنا وعدہ سچا کر دکھایا جبکہ تم اس کے حکم سے انہیں کاٹ رہے تھے، یہاں تک کہ جبکہ تم نے پست ہمتی اختیار کی اور کام میں جھگڑنے لگے اور نافرمانی کی. اس کے بعد اس نے تمہاری چاہت کی چیز تمہیں دکھا دی، تم میں سے بعض دنیا چاہتے تھے اور بعض کا ارادہ آخرت کا تھا، تو پھر اس نے تمہیں ان سے پھیر دیا تاکہ تم کو آزمائے، اور یقیناً اس نے تمہاری لغزش سے درگزر فرمایا، اور ایمان والوں پر اللہ تعالیٰ بڑے فضل والا ہے. جبکہ تم چڑھے جا رہے تھے اور کسی کی طرف توجہ نہیں کرتے تھے، اللہ تعالیٰ کے رسول تمہیں پیچھے سے آوازیں دے رہے تھے، بس تمہیں غم پر غم پہنچا تاکہ تم فوت شدہ چیز پر غمگین نہ ہو اور نہ پہنچنے والی تکلیف پر اداس ہو. اللہ تعالیٰ تمہارے اعمال سے باخبر ہے. یہ تھی آیت نمبر 149 سے 153. اس کا عنوان ہے فتح شکست میں کیوں بدلی. غزوہ احد کا وہ منظر ہے کہ جس موقع پہ پھر مسلمان جو تھے وہ بکھر گئے. اللہ تعالیٰ نے یہاں یہی بتا دیا کہ بعض دفعہ تھوڑے لوگوں کی غلطی بہت ساروں کو نقصان میں مبتلا کرتی ہے. آج کے دور میں بھی یہی دستور ہے، چند لوگوں کی جذباتی باتیں اور ان کے جذباتی ایکشنز جو ہیں وہ پوری امت کو نقصان کی طرف مائل کر دیتے ہیں. اگلی بات اس حصے سے ہم نے جو دیکھی کہ اگر مشکل موقع پر ایمان والے جم جائیں تو اللہ تعالیٰ اس مشکل کو فتح میں بدل دیتا ہے، اللہ کی مدد میں بدل دیتا ہے، اور جو لوگ حقیقت میں اللہ تعالیٰ کے حکم پہ جم جاتے ہیں پھر وہ بعض دفعہ بہت سارے لوگوں کے اوپر بھاری ہو جاتے ہیں. اب غزوہ احد کے بعد جو منافقین نے چہ میں گوئیاں کی ان کا تذکرہ ہے. ثم انزل علیکم من بعد الغم امنتا نعاسا یغشی طائفة منکم، پھر اس نے غم کے بعد تم پر امن نازل فرمایا اور تم میں سے ایک جماعت کو امن کی نیند آنے لگی، ہاں کچھ وہ بھی لوگ تھے جنہیں اپنی جانوں کی پڑی ہوئی تھی، وہ اللہ تعالیٰ کے ساتھ ناحق جہالت بھری بدگمانیاں کر رہے تھے اور کہتے تھے کیا ہمیں بھی کسی چیز کا اختیار ہے؟ آپ کہہ دیجئے کام کل کا کل اللہ کے اختیار میں ہے. یہ لوگ اپنے دلوں کے بھید آپ کو نہیں بتاتے تھے، کہتے ہیں اگر ہمیں کچھ بھی اختیار ہوتا تو ہم یہاں قتل نہ کیے جاتے. آپ کہہ دیجئے کہ گو اگر تم اپنے گھروں میں بھی ہوتے، پھر بھی جن کی قسمت میں قتل ہونا تھا وہ تو مقتل یعنی قتل ہونے کی جگہ کی طرف چل پڑتے. اللہ تعالیٰ کو تمہارے سینوں کے اندر کی چیز کا آزمانا اور جو کچھ تمہارے دلوں میں ہے اس کو پاک کرنا تھا، اور اللہ تعالیٰ سینوں کے بھید سے آگاہ ہے. تم میں سے جن لوگوں نے اس دن پیٹھ دکھائی جس دن دونوں جماعتوں کی مٹ بھیڑ ہو گئی تھی، یہ لوگ اپنے بعض کرتوتوں کے باعث شیطان کے پھسلانے میں آ گئے، لیکن یقین جانو کہ اللہ تعالیٰ نے انہیں معاف کر دیا، اللہ تعالیٰ بخشنے والا اور تحمل والا ہے. یہ تھی آیت نمبر 154 سے 155. اس کا عنوان ہے یہ ہمت توڑنے والے. غزوہ احد میں جہاں مخلصین لوگ تھے وہاں کچھ لوگ ایسے بھی تھے کہ جو بھی ایمان کے اس درجے پہ نہیں پہنچے تھے کہ جس درجے پہ مشکل آنے کے وقت بھی ایمان پہ قائم رہا جائے. یاد رکھیے گا کہ ہر دور میں دین میں داخل ہونے والے اکثر لوگ حق پہ ہی ہوتے ہیں، لیکن کچھ لوگ ایسے بھی ہوتے ہیں کہ جن کے دلوں میں ابھی ایمان داخل نہیں ہوا ہوتا. ایسے لوگ خوشحالی کے وقت میں، فتح اور نصرت کے وقت میں، اور کامیابیوں کے وقت میں تو آپ کے دوست ہوتے ہیں، لیکن جب کشتی ڈوبنے لگتی ہے تو وہی آپ کو تانے دینے والے اور آپ کی ہمت توڑنے والے ہو جاتے ہیں. ایسے ہی کچھ لوگوں کی باتوں کا تذکرہ ہے کہ جب غزوہ احد میں 70 لوگ مارے گئے، مسلمانوں کو نقصان ہوا، تو کچھ لوگوں نے پھر ایسی ہمتیں توڑ دیں थी। और वो क्या है कि देखो ना जाते तो अच्छा था, काश काश काश। लव का लफ्ज इधर इस्तेमाल हुआ है, जिसके बारे में हदीस में आता है कि लव का कहना यानी काश लफ्ज कहना शैतान के दरवाजे को खोल देता है। आज भी देखिए कि अमली जिंदगी में अगर हम देखें तो कभी भी हसरत भरा कोई कलमा बोले तो उसके बाद फौरन डिप्रेशन शुरू हो जाता है। मसलन कोई शख्स बीमार हो, अब आप इलाज करवाते हैं लेकिन उसको बाहर के मुल्क नहीं लेके जाते, मौत अपने वक्त पे आ जाती है। फिर बाज लोग किस तरह अफसोस करते हैं, हाय काश इसको बाहर ले जाते, हाय इसको अमेरिका ले जाते, इसको कनाडा ले जाते, इसको फलां जगह ले जाते। ये जो काश कहना होता है ना, ये उनके दिल में हसरत डालता है, हालांकि मौत तो जहां आनी है आ जाती है। फिर इस हिस्से से हमने ये भी देखा कि जब कोई लोग गलती से फायदा नहीं उठाते बल्कि दूसरों की भी हिम्मत तोड़ने वाले होते हैं तो ऐसे लोग बहुत सारे लोगों के लिए नुकसान का सबब बन जाते हैं, और ऐसे ही लोग हैं जो फिर किसी भी कौम के लिए एक नासूर बन जाते हैं। या अय्युहल्लज़ीना आमनू ला तकूनू कल्लज़ीना कफरू। बार बार एक ही मजमून तकरार है, आप नोट कीजिएगा। ऐ ईमान वालों, तुम उन लोगों की तरह ना हो जाना जिन्होंने कुफर किया और अपने भाइयों के हक में जबकि वो सफर में हो या जिहाद में हो ये कहा कि अगर ये हमारे पास होते तो ना मरते ना मारे जाते। इसकी वजह ये थी कि इस ख्याल को अल्लाह ताला इनकी दिली हसरत का सबब बना दे। अल्लाह ताला जिंदा करता और मारता है और तुम्हारे अमल को खूब देख रहा है। कसम है अगर अल्लाह की राह में शहीद किए जाओ या अपनी मौत मरो तो बेशक अल्लाह ताला की बख्शिश और रहमत उससे बेहतर है जिसे ये लोग जमा कर रहे हैं। वलई मुत्तुम औ कुतिल तुम ला इल्लल्लाह ही तुखशरून। बिल यकीन ख्वा तुम मर जाओ या मार डाले जाओ जमा तो अल्लाह ताला ही की तरफ किए जाओगे। अल्लाह ताला की रहमत के बायस आप इनके लिए नरम दिल हैं, अगर आप बदजुबान और सख्त दिल होते तो ये सब आपके पास से छट जाते। सो आप उनसे दरगुजर करें और इनके लिए इस्तग़फार करें और काम का मशवरा इनसे किया करें। फिर अगर आपका पुख्ता इरादा हो जाए तो अल्लाह ताला पर भरोसा करें, बेशक अल्लाह ताला तवक्कुल करने वालों से मोहब्बत करता है। अगर अल्लाह तुम्हारी मदद करे तो तुम पर कोई गालिब नहीं आ सकता, और अगर वो तुम्हें छोड़ दे तो इसके बाद कौन है जो तुम्हारी मदद करे। ईमान वालों को अल्लाह ताला पर ही भरोसा रखना चाहिए। ये थी आयत नंबर 156 से 160, 156 to 160। इनका उनवान है अच्छे लीडर की खूबियाँ। शुरू में मुसलमानों को दोबारा इस बात की नसीहत करने के बाद कि तुम्हारे तौर तरीके तुम्हारे रंग ढंग कुफार जैसे नहीं होने चाहिए, क्योंकि जब किसी कौम के तौर तरीके दुश्मन जैसे होने लगते हैं तो दुश्मन के दिल में उनका रोब चला जाता है, और इसके बाद फिर अल्लाह के नबी की वो खूबियाँ कि जिसकी वजह से आपके सहाबा कराम बावजूद बहादुर होने के दीन की गैरत रखने के इज्तमाई जिंदगी को पेश करने वाले थे, किसी ने भी मक्का में एक तलवार नहीं उठाई हालांकि उनमें जुर्रत भी थी हौसले भी थे। अमीर की एक इताअत है। और एक अच्छे लीडर की जो खूबियां यहाँ हमें मालूम हुई वो दिल के अंदर नरमी का होना और लोगों के लिए सख्त दिल ना होना, गलती हो जाए फिर भी माफ कर देना, बख्शिश मांगे गुनाह की माफी मांगे तो माफ कर देना, और एक गलती की बुनियाद पे अब उनसे कट डाउन करने की बजाय आगे भी उनको मशवरों में शामिल करते रहना। अल्लाह करे कि ये खूबियां आज के लीडर्स में भी आ जाए ताकि अगर किसी से कोई छोटी मोटी गलती हो भी जाए तो वो उसको माफ करके उम्मत की वहदत को ना टूटने दे। आज यही है वो नुकता जिसपे जमा टूटती हैं, यही है वो मोड़ और मुकाम जहां एक प्लेटफॉर्म पे चलने वाले दो धड़ों में बदल जाते हैं। आप सियासत को देख लीजिए, आप किसी मौके पे देखें एक यूनियन बनती है, बहुत सारे लोग मिलके एक फोरम पे आते हैं, कुछ महीने साल के बाद आपको पता चलता है कि अब वो ग्रुप जो था वो जो अलायंस था या इत्तेहाद था वो टूट गया। तो ये इत्तेहाद कब टूटते हैं, जब लोगों को अपनी जान अपनी इज्जत अपनी शख्सियत अल्लाह के दीन से ज्यादा प्यारी होती है। अल्लाह क्या चाहता है कि बंदा अपने आप को नुकसान दे ले अपनी जात को पीछे डाल दे लेकिन अल्लाह के दीन को नुकसान ना होने दे, क्योंकि उम्मत का जो कटना और फटना है वो इंसान की जाती तकलीफ और उसके जाती नुकसान से बहुत बड़ा नुकसान है। और गज़वे उहद का एक ये बहुत बड़ा सबक था कि उम्मत की वाहदत ना टूटे। फिर आगे गज़वे उहद के बाद की कुछ बातें, वमा काना लिन्नबी यहुल, नामुमकिन है कि नबी से खयानत हो जाए, हर खयानत करने वाला खयानत को लिए हुए क्यामत के दिन हाजिर होगा, फिर हर शख्स अपने अमाल का पूरा पूरा बदला दिया जाएगा और वो जुल्म ना किए जाएंगे। क्या बस वो शख्स जो अल्लाह की खुशनुदी के दर पे है उस शख्स जैसा है जो अल्लाह की नाराजगी लेकर लौटता है और जिसकी जगह जहन्नुम है जो बदतरीन जगह है। हम दराजात इंद अल्लाह वल्लाहु बसीरुम बिमा यामलून। अल्लाह ताला के पास इनके अलग अलग दर्जे हैं, इनके तमाम आमाल को अल्लाह ताला बखूबी देख रहा है। लकत मन्नल्लाहु अलल मोमिनीन इसबा सफीहिम रसूला। बेशक मोमिनों पर अल्लाह ताला का बड़ा एहसान है कि इन्हीं में से एक रसूल इनमें भेजा जो इनको इसकी आयतें पढ़कर सुनाता है और इनको पाक करता है और इन्हें किताब और हिकमत सिखाता है। यकीनन ये सब इससे पहले खुली गुमराही में थे। ये है आयत नंबर 161 से 164। इसका उन्वान है इंसान साजी का नुस्खा। यहाँ हमने इस हिस्से में एक आयत देखी जो इससे पहले भी सूरत बकरा में गुजर चुकी थी, थोड़े से फ़र्क के साथ, कि हज़रत इब्राहीम अलैहिस्सलाम ने दुआ की थी कि अल्लाह एक ऐसा नबी भेज जो उम्मत को तालीम दे और उनका तज़किया करे और उनको किताब और हिकमत की तालीम दे। अब यहाँ अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की इस खूबी को अल्लाह ताला ने उम्मत पर एक एहसान किया। अल्लाह ताला के बहुत सारे एहसानात हैं इंसानियत पे, पूरी कायनात ही अल्लाह ताला के एहसान का शाहकार है, लेकिन किसी को अल्लाह ताला ने जतलाया नहीं। ये वाहद नेमत है जिसका तस्करा कुरान पाक में लकत मन अल्लाहु, मन कहते हैं एहसान को, यानी दुनिया में भी ये जो मन होता है 40 किलो का, उसका भी एक बोझ होता है ना, इसी तरह एहसान का भी एक बोझ होता है। अब यहाँ अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के जरिए से जो बातें पेश की गईं, ये आज के लीडर्स के लिए एक रोल मॉडल होंगी। हर वो बंदा जो इंसानियत की तरबियत करना चाहे, इंसान साजी करना चाहे, उसका बेहतरीन नुस्खा यही है कि पहले दर्जे पे उनके ऊपर कुरान पाक की आयतें पढ़ी जाए। कुरान पाक की तालीम यानी उसको समझना, समझने से पहले सिर्फ पढ़ना। हम सब अपने आप को भी चेक करते जाए कि क्या हमें कुरान पाक सही पढ़ना आता है, और क्या हम अगर मनसब पे फायज़ हैं अपनी औलादों की तरबियत के, तो क्या हमने उनकी सही अरबी तालीम का अहतमाम किया? क्या हमारे बच्चे इंग्लिश में तो कुरान नहीं पढ़ते? क्या अरबी सामने आ जाए तो पढ़ ना सकें, और BISMILA बिस्मिल्ला पढ़ा जाए तो वो पढ़ लें? क्या ये बात तो नहीं? अगर ऐसा है तो समझ लीजिए कि हमने पहला ही हक अदा नहीं किया। दूसरी चीज़ इस हिस्से में जो काबिल तवज्जो है वो है युज़क्कीहिम, तज़किया की बात है। तज़किया का अमल ऐसे ही है कि जैसे आप किसी जगह बीज डालने से पहले वहाँ इर्द गिर्द लगी हुई जड़ी बूटियों को उखाड़ लें, क्योंकि वरना आपके बीज और आपकी खाद को वो जड़ी बूटियां ले जाएंगी। तस्किया का अमल जो है ये ड्यूल होता है, अच्छी आदतों को डालना और बुरी चीजों को निकालना। इस वक्त हम सब कुरान पढ़ रहे हैं, हमारे अंदर अच्छी चीज खैर की जा रही है, लेकिन इसके साथ साथ अगर हमारी खामियों की इसलाह ना की जाए, इस जगह बैठने के अदब अदाब और इस सारे माहौल को अगर खुशगवार ना किया जाए, तो तस्किया होना मुमकिन नहीं होता। इसीलिए एक अच्छा उस्ताद, एक अच्छा लीडर दोनों चीजों पर गौर करता है। आज के दौर में क्या है, अदब सिखाए जाते हैं, अच्छी बातें तो सिखाई जाती हैं लेकिन बुरी बातों पर टोका नहीं जाता। और तस्किया का अमल अगर उम्मत की सतह पर देखें तो ये वही अमल है कि जो फिर अल्लाह ताला की शरीयत को अपनाने के लिए इंसान को काबिल करती है। सबसे पहले तस्किया किसका होता है? सोच का। यहाँ फिर मैं आपको वही नुकता दूंगी जिस पे हम बात कर रहे थे कि अगर हम उम्मत के हालात बदलना चाहते हैं तो सबसे पहली चीज जो करनी होगी वो सोच का तस्किया होगा। जब सोच बदलती है ना, फिर इंसान कदम उठाता है। सोच पाक हो, सोच के अंदर एहसास आ जाए कि वाकई जिंदगी गुजारने का एक और तरीका होना चाहिए, ये नहीं। जब सोच बदलती है तो उसके अगले दर्जे पे फिर इरादों का तस्किया होता है, फिर आपके प्लान अच्छे बनते हैं, फिर जब आपके इरादे अच्छे होते हैं, बड़े बड़े इरादे करते हैं, फिर आपकी निगाह बुलंद होने लगती है, फिर सिर्फ आप अपने बच्चों की शादी और अपने घर की फिक्र नहीं करते, फिर आप उससे आगे बढ़ के जाते हैं तो आपके बड़े बड़े इरादे बन जाते हैं। उसके बाद फिर अमल का तस्किया होता है, फिर आंखों का तस्किया, फिर कानों का तस्किया, फिर जुबान का तस्किया होता है। कुरान पाक रमजान में जब हम पढ़ते हैं तो ऐसे लगता है कि कुरान पाक की ये बारिश जो है ये हमारे दिलों का तस्किया करती है। बाज़ लोग कुरान पढ़ते ही बेचैन होने लगते हैं ये सोच के कि क्या करें, अब तो और गुनाहगार हो गए, कल तक नहीं पता था अच्छी नींद आती थी, अब तो 4 दिन हो गए नींद ही नहीं आ रही, हम तो इतने गंदे हैं। आप क्यों हंसे? आप सबका भी यही हाल है जी, होना चाहिए। देखिए कुरान पढ़ें और कुरान आपके अमलों पे जत ना डाले, वो कुरान नहीं है, वो सिर्फ एक वर्जिश है, वो सिर्फ एक एक्सरसाइज है, फिक्र लगनी चाहिए। लेकिन यहाँ हिम्मत रखें कि कुरान पढ़ते एकदम बंदा गुनाहों से पाक नहीं हो जाता। हम कहते हैं आज मस्जिद में गया तो वहां से दाढ़ी उगेगी तो बाहर आएगा, आज कोई दीन की तरफ आया इसको वहां से पर्दों में उड़ा के भेजो, ऐसा नहीं होता। पहले दिल बदलता है, आपके अंदर गुनाहों की तड़प का लग जाना ही एक बहुत बड़ा तस्किया है। जब ये होता है फिर आहिस्ता आहिस्ता प्लान करते हैं, फिर अपने आप को बदलने की कोशिश करते हैं, और एक वक्त आता है कि अल्लाह के हुक्म से फिर इंसान अपने दिल को दिमाग को पाक करने लगता है, और यही चीज है जो इंसान से मतलूब है। अगर हमारे सोच हमारे इरादों का तस्किया हो गया, इंशाल्लाह अमल का तस्किया होगा। आप अपनी औलादों को अगर अच्छे कामों की तरफ डालना चाहते हैं तो पहले उनकी सोच बदलें, उनके इरादे खुद ब खुद बदल जाएंगे।